नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभरि सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी प्रदेशको अस्थायी राजधानी तोक्नमा भइरहेको ढिलाइ, प्रदेश प्रमुख नियुक्तिको तयारी र राष्ट्रिय सभा चुनावको तयारीका विषयमा छलफल गर्दैछौं। निर्वाचन आयोगले एक हप्ताभित्र प्रदेश प्रमुख नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ। प्रदेश प्रमुख नहुँदा चुनावको नतिजा पेश गर्न नसकेको भन्दै आयोगले यसै हप्ताभित्र प्रदेश प्रमुख तोक्न आग्रह गरेको हो। तर प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न दलीय सहमति भइरहेको सरकारको दावी छ। अस्थायी राजधानी तोक्दा आफ्नो जिल्लालाई पनि राजधानी बनाउन माग गर्दै फेरि आन्दोलन हुने हो कि भन्ने चुनौतीका कारण सरकार दलीय सहमतिमै प्रदेशको अस्थायी राजधानी तोक्ने योजनामा छ। प्रदेशको राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्त अनि राष्ट्रिय सभाको चुनाव सकेर मात्र आफूले सरकार छाड्ने भनेर सत्ताधारी दल कांग्रेसले अडान राखिरहँदा वाम गठबन्धनले भने छिटो सत्ता हस्तान्तरण गर्न भनिरहेको छ। राष्ट्रिय सभाको चुनाव, प्रदेश प्रमुख, प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी अनि प्रतिनिधि र प्रदेशसभा चुनावमा ठूलो हार बेहोरेको नेपाली कांग्रेसले अब के गर्छ त? यसै विषयमा छलफल गर्न आज मसँग हुनुहुन्छ नेपाली कांग्रेसका नेता एवं वाणिज्य मन्त्री मीन विश्वकर्मा।
बदलिदो नेपालमा यहाँलाई स्वागत छ।
हस्, धन्यवाद।
पहिलो कुरा त यो खास गरी प्रदेश प्रमुख तोक्ने विषयमा निकै चुनौतीपूर्ण बन्यो, खास गरी अलिक पेचिलो मुद्दा पनि थियो। धेरै ठाउँमा सुरुमा प्रदेश राजधानी तोक्ने तयारी गरेपछि धेरै ठाउँमा आन्दोलन पनि भयो, फेरि तपाईँले स्थगित गर्नुभयो र अहिले फेरि तोक्ने तयारी छ दलहरूकै सहमतिमा भन्ने भयो। कसरी सहमति हुँदैछ?
नेपालको संविधान 2072 कार्यान्वयन गर्ने सन्दर्भमा बनेको चुनावी सरकारले 3 तहको निर्वाचन गर्नु अनिवार्य थियो। स्थानीय तहको निर्वाचन सम्पन्न गर्नमै निकै जटिलता यो सरकारले सामना गर्नु पर्यो। सम्भवतः शेरबहादुर देउवाको नेतृत्वको सरकारले सबैभन्दा चुनौतीपूर्ण निर्वाचन प्रदेश नम्बर 2 को स्थानीय तहको निर्वाचन सम्पन्न गर्यो र त्यही निर्वाचनपछि मुलुकको राजनीति केही सहज र केही नियमित बाटोतर्फ उन्मुख भयो। परिणामस्वरूप हामी प्रदेश र संघको सभाहरूको निर्वाचन गर्न सफल भयौं। संघीय संसदको अथवा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भइसकेपछि आएको मत परिणामबाट राजनीतिक हिसाबले नेपाली कंग्रेस अग्रस्थानमा, अंकगणितीय हिसाबले नेपाली कंग्रेस दोस्रो स्थानमा, त्यो पनि भारी संख्याको फरकमा देखिसकेपछि दुई खालका अभिव्यक्तिहरू बजारमा आए। एउटा जसको पक्षमा, वाम गठबन्धनको पक्षमा बहुमत देखियो, उहाँहरू अलिकति उत्तेजित, उत्ताउलो र आक्रामक ढंगबाट प्रस्तुत हुन थाल्नुभयो र सरकारमा रहेको दल नेपाली कंग्रेस र अहिले जसको नेतृत्वमा सरकार छ, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीभित्र पनि आन्तरिक असन्तुष्टिहरू सार्वजनिक स्थलमा छताछुल हुन थाले। यो परिप्रेक्ष्यमा सरकारले गर्नुपर्ने अनिवार्य कामहरू र पार्टीभित्र गर्नुपर्ने विभिन्न कामहरूको व्यस्तताका कारणले कंग्रेसले अथवा सरकारले गर्नुपर्ने मुख्य दुईटा काम, भनौँ अझ तीनटा काम थियो। पहिलो काम राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्नु। राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभाका सदस्यहरूको शपथ ग्रहण गराउनु, प्रदेश सभाको शपथ ग्रहणका लागि शपथ ग्रहण गराउने आधिकारिक व्यक्ति प्रदेश सभा प्रमुख, प्रदेश प्रमुखको नियुक्ति गर्नु र यी सबै काम सम्पन्न गर्नलाई संघीयताको कार्यान्वयन गर्नका लागि प्रदेशको अस्थायी राजधानी तोक्नु गरेर समग्रमा हेर्दा 3-4 कामहरू महत्वपूर्ण थिए। सरकार त्यो काम गर्नका लागि नियमित ढंगले अगाडि बढ्यो। जब सरकारले एउटा कार्यदल बनाएर त्यसरी एकालको भनौँ न हचुवाको भरमा पनि होइन, विशेषज्ञहरू लगाएर कार्यदलको प्रतिवेदनका आधारमा केही निर्णय गर्ने सरकारले तयारी गर्दै थियो, त्यो आशंकामा, विभिन्न आशंकामा अब आउने सरकारको नेतृत्व गर्छु भन्ने दलहरूबाटै र त्यसका प्रमुखहरूबाटै यो सरकारले नियुक्ति गरेका प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्दैनौं, यो सरकारले तोकेका अस्थायी राजधानीमा हामी कुनै कार्यक्रमै र कुनै अफिस राख्दैनौं र यो सरकारले गराएका कुनै पनि निर्णय मान्दैनौं भनेपछि सरकारले पनि सोही ढंगले सबै दलहरूसँग सहमति जुटाउँ सबै दलहरूसँग परामर्श गरौं भनेर हामी अगाडि बढ्यौं। अगाडि बढ़ने क्रम एकातिर रह्यो र अर्कातिर चाहिँ राजधानीको विषयलाई लिएर विभिन्न ठाउँहरूमा स्थानीय जनताहरू सड़कमा उत्रनुभयो। कहीँ अनिश्चितकालीन बजार बन्द, कहीँ अनिश्चितकालीन यातायात बन्द, कहीँ अनिश्चितकालीन रिले अनसन, कहीँ धरना, कहीँ ज्ञापन पत्र बुझाउने, यस्ता कार्यक्रमहरू हुन थालेपछि सरकारका सामुन्ने थप चुनौती आयो। के चुनौती आयो भने एकातिर जनमत नदेखिएको, अंकगणितीय हिसाबले जनमत नदेखिएको, जनमत चाहिँ व्यापक भएको तर प्रतिनिधि संख्यामा प्रतिनिधि सभाका सदस्यको संख्या चाहिँ न्यून रहेको, हाम्रो पार्टीको अहिले यस्तो पीड़ा छ र यो पार्टीले सरकार छोडेन भन्ने पनि गुनासो चलिराखेका छ। त्यसो भएको हुनाले हामीले के भन्यो भने छिटोभन्दा छिटो सरकार छोड्ने मार्ग चाहिँ के हुन सक्छ त भन्दा सबैभन्दा छिटो सरकार छोड्ने मार्ग भनेको संघीय संसदको निर्वाचन सम्पन्न गर्नु। संघीय संसदको निर्वाचन भन्नाले राष्ट्रिय सभाको निर्वाचन पनि सम्पन्न गर्नु। राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि प्रतिनिधि सभाले पूर्णता पाउँछ, समानुपातिकको पनि परिणाम आउँछ। जब प्रतिनिधि सभाले पूर्णता पाउँछ तब सरकार गठन गर्ने, नयाँ सरकार गठन गर्ने मार्ग खुल्छ। त्यसो भएको हुनाले हामी त्यो बाटो चाहिँ अहिलेको उचित बाटो हो भनेर सरकार त्यतातर्फ लाग्यो। त्यो लाग्नुको कारण के भने अब राष्ट्रिय सभाको निर्वाचन गर्नका लागि प्रदेश सभाका सदस्यहरूको छिटोभन्दा छिटो शपथ ग्रहण गराउन प्रदेश प्रमुख चाहिँ नियुक्ति गर्नुपर्दछ। प्रदेश प्रमुख नियुक्ति गरिहालौं, त्यस पछाडि अगाडि बढ़ौं भन्ने क्रममा फेरि प्रदेश प्रमुख कस्तो नियुक्ति गर्ने, यसका पनि दुईटा पक्ष छ। एउटा चाहिँ व्यक्ति स्वयंमा सर्वस्वीकार्य व्यक्तित्व रहोस्, ताकि यो सरकारले यस्ता राम्रा व्यक्तिहरूको नियुक्ति गर्यो भनेर जनमानसमा राम्रै त्यसको छाप परोस् र स्वयं व्यक्तिले पनि आफूलाई त्यो गौरव महसुस गरोस् र जुन जुन प्रदेशको उहाँहरू प्रदेश प्रमुख बन्नुहुन्छ त्यो प्रदेशले पनि उहाँहरूलाई चाहिँ उच्च प्रशंसाका साथ, उच्च सम्मानका साथ स्वीकार गरोस् र सँगसँगै अब आउने प्रदेश सभा, प्रदेश सरकार र संघीय सरकारमा रहने आधिकारिक दल र व्यक्तित्वहरूले पनि उहाँहरूलाई स्वीकार्न सजिलो होस् भन्नका लागि हामीले सर्वस्वीकार्य र सुयोग्य व्यक्तिको खोजीमा लाग्यौं। यसका लागि दुईटा पाटो, एउटा व्यक्ति स्वयं कस्तो छान्ने भन्ने कुरा, अर्को त्यस्ता व्यक्तिहरूको पक्षमा समर्थन जुटाउन अरू दलको पनि सहमति। यसो गर्दै जाँदा चाहिँ अहिले प्रदेश प्रमुखै नियुक्तिमा पनि हामी हेर्दा हेर्दै धेरै विलम्ब भइसकेको, धेरै ढिलो भइसकेको अवस्थामा आइपुगेको छौं। तर हामीलाई के विश्वास छ भने संविधानले निर्दिष्ट गरेको जिम्मेवारी, निर्वाचन आयोगले प्रस्तुत गरेको कार्यतालिका र निर्वाचन आयोगले हामीसँग गरेको दबाव अथवा अनुरोध, यी सबै कुरालाई ख्याल गरेर यथाशीघ्र प्रदेश प्रमुखको नियुक्ति यो सरकारले गर्छ।
तर यो बीचमा अलि बढ़ी पेशिलो भनेको प्रदेश प्रमुख तोक्ने विषयमा निर्वाचन आयोगले ताकेत गरिरहेको छ। पछिल्लो उसको भनाइ अनुसार झण्डै एक हप्तामा तपाईँहरूले प्रदेश प्रमुख तोक्नै पर्छ, हामीलाई निर्वाचनको परिणाम बुझाउनै गाह्रो भयो भन्नुभएको छ। यो एक हप्ताको बीचमा सहमति भएर प्रदेश प्रमुख तोक्ने तयारी चाहिँ कहाँ पुग्यो?
हामी प्रश्नै भन्छौ, यदि सर्वसहमति भएन भने अधिकतम सहमति खोज्छौं, अधिकतम सहमति पनि जुटेन भने हाम्रो कर्तव्यबाट हामी पछि हट्दैनौं। अब आउने मन्त्री परिषदको बैठक भनेको अनुकूल, प्रधानमन्त्रीज्यू अहिले भ्याली बाहिर हुनुहुन्छ, उहाँ भ्यालीमा आइपुग्न बित्तिकै मन्त्री परिषदको बैठक बोलाएर चाँडोभन्दा चाँडो यसको निर्णय गर्छौं।
प्रदेश राजधानीको कुरा गरौं, विभिन्न ठाउँमा आन्दोलन, सड़कमा निकै स्थानीयहरू आए, यसले सरकारलाई पनि दबाव झेल्यो। अब के हुन्छ, यो तपाईँहरूले सहमतिमै हुन्छ या त हुन त प्रदेश सभा आफैले पनि राजधानी तोक्न सक्ने अधिकार त छँदैछ, तर त्योभन्दा अगाडि एकदमै उपयुक्त ढंगले दलीय सहमति जुट्ने सम्भावना छ त्यो देख्नुहुन्छ तपाईँ?
अहिलेको जुन आन्दोलन छ हामीले त्यसलाई के ढंगले बुझेका छौं भने यसमा स्थानीय जनता मात्रै आन्दोलनमा उठ्नु भएको छ, यसमा कुनै पनि मुख्य दलहरूको सहभागिता छैन भन्ने हाम्रो बुझाइ छ। त्यसैले त्यो प्राइमरी बुझाइमै दलहरूको सहमतिमा अस्थायी राजधानी तोक्न सक्यौं भने र दलहरूले साझा प्रतिबद्धता गरेर अहिलेको राजधानी अस्थायी हो, प्रदेश सभाले आफै तोक्छ, यो हाम्रो मुख्य दलहरूको सहमतिमा भएको हो, त्यसैले कुनै पनि दलहरू अहिले तत्काल यसको विरूद्धमा आन्दोलनमा नउत्रने र सहभागिता नहुने भन्ने खालको साझा प्रेस विज्ञप्ति जारी गर्ने अवस्था रह्यो भने सरकारले अस्थायी राजधानी जति बेला पनि तोक्न सक्छ। होइन, यो सरकारले राजधानी तोकिदियोस् अनि त्यस पछाडि आगोमा घिउ हाल्ने वा मट्टीतेल छर्किने काम गर्न पाइन्छ र आगो बलिराखेको घरमा वा धमिलो पानीमा माछा मार्न पाइन्छ भनेर दाउपेच हेरेर बसेका शक्तिहरू यदि कोही छन् र तिनीहरूको पनि आशय खराब हो भन्ने कुराको बाहिर झल्किन आयो भने सरकारले स्वाभाविक हिसाबले अहिले अस्थायी राजधानी तोक्दैन, अहिले काही शपथ ग्रहण गराउने स्थान मात्रै तोक्छ, शपथ ग्रहण गराउने स्थान तोकेपछि प्रदेश सभाको अस्थायी बैठक बस्ने ठाउँ तोक्छ र त्यस पछाडि त्यो सभाले अस्थायी राजधानी तत्काल तोकेर काहीँ व्यवस्थापन गर्छ र स्थायी राजधानी तोक्ने पनि प्रदेश सभालाई नै संविधानले अधिकार दिएको हुनाले त्यही ढंगले हामी अगाडि बढ़नु चाहिँ अहिलेको संक्रमणकालीन यो चाहिँ संक्रमण पनि कस्तो भने संविधान कार्यान्वयन गर्ने र कार्यान्वयन गरिसकेको अवस्था बीचको संक्रमण हो, यो संक्रमणकालको उचित प्रयोग हुन्छ भन्ने मलाई लाग्छ।
अलिकति यो सरकारको कुरा गरिहालौ न, वाम गठबन्धन जो एमाले र माओवादी मिलेर चुनाव लडेपछि राम्रै बहुमत हासिल गरे सत्ता सरकार बनाउनका लागि, अहिले उहाँहरू आएपछि तत्काल सरकार छाड्न पर्ने भनेर चुनाव लगती उहाँहरूले प्रेस एउटा संयुक्त पत्रकार सम्मेलन गरेर भन्नुभयो। कतिपयले टिका टिप्पणी कस्तो पनि गरे भने देउबा सरकारले देउबा आफै कंग्रेस सभापति तथा प्रधानमन्त्री उहाँ आफैले पनि सत्ता लम्ब्याउन चुनाव एक महिनापछि सार्नुभयो राष्ट्रिय सभा चुनाव भनेर पनि टिका टिप्पणी गरे। किन यति ढिला चुनाव गर्नु परेको र प्रदेश प्रमुख तोक्न पनि यति किन ढिला गरेको?
नेपालको मीडियालाई पनि त्यति दोष लाउँदिन, मीडिया एकदम क्रियाशील छ, नेपालका बुद्धिजीवीहरूको पनि विश्लेषण राम्रो पनि छ नराम्रो पनि छ। मीडिया र बुद्धिजीवीले राजनीतिलाई समाजलाई र राजनीतिक घटनाक्रमहरूलाई डोर्याउनु पर्ने हो, तर तल फ्लोरमा के हल्ला चल्छ मीडिया पनि र राजनीतिक विश्लेषकहरू पनि त्यसैमा दौड़नुहुन्छ। म यहाँलाई भनौँ, म कानूनको पनि विद्यार्थी हुँ, यदि सरकारले मंगिरको दोस्रो हप्ता भन्नुहोस् ल 21 गतेदेखि मतगणना गरिदिएको नेपाली कंग्रेसका पक्षमा सीटहरू धेरै भारी अन्तरले पछाडि पर्न थाल्यो, त्यही बेला देउबा सरकारले राजीनामा गरेको भए एउटा परिकल्पना गरौं, राजीनामा गरेको सरकारले प्रदेश प्रमुख तोक्न सक्छ? सक्दैन, यो त संवैधानिक निर्णय हो नि त। राजीनामा गरेको सरकारले अस्थायी राजधानी तोक्न सक्छ? त्यो पनि सक्दैन। राजीनामा गरेको सरकारले अध्यादेश पेश गर्न सक्छ? त्यो पनि सक्दैन। अब सोच्नुहोस्, अध्यादेश आएन भने राष्ट्रिय सभाको चुनाव हुँदैन, राष्ट्रिय सभाको चुनाव भएन भने प्रतिनिधि सभाले पूर्णता पाउँदैन, प्रतिनिधि सभाले पूर्णता नपाउने बित्तिकै नयाँ सरकार बन्दैन र नेपालको संविधान कार्यान्वयनको बाटो अलपत्र परेर चौबाटोमा छोडिन्थ्यो। त्यति बेला यो मुलुकको सबैभन्दा ठूलो राजनैतिक अभियोगको भागी यो सरकार हुन्थ्यो। त्यसैले बजारमा भित्री गुदी कुरा नबुझिकन सतहमा यो सरकारले राजीनामा गर्नुपर्छ, यो सरकारले राजीनामा गर्नुपर्छ भन्ने चाहिँ कस्तो हो भने 48 सालको चुनावमा हुन सक्थ्यो त्यो, होइन 48 सालमा के थियो भने प्रतिनिधि सभा मात्रै थियो, प्रतिनिधि सभाले मात्रै सरकार बनाउन सक्थ्यो, सर्लक 205 सीट गनेपछि जसका पक्षमा बहुमत देखिन्थ्यो त्यो 103 देखिएपछि पुगिहाल्थ्यो, सरकार बनिहाल्थ्यो। 56 सालसम्म त्यो हुन सक्थ्यो, तर 64 पछिका दिनहरूमा आउनुहोस्, 64 मा सरकार सत्ता हस्तान्तरण गर्न 4.5 महिना लागेको छ। चैत 28 गते निर्वाचन भयो, भदौ 2 गते सत्ता हस्तान्तरण भयो। 70 सालमा त राष्ट्रिय सभा पनि थिएन, होइन प्रदेश सभा पनि थिएन, प्रदेश प्रमुख नियुक्ति पनि थिएन, राजधानी पनि तोक्नु परेको थिएन, तर मंगिर 4 गते चुनाव भयो, माघ 7 गते हामीले शपथ ग्रहण गर्यौं र माघ 27 गते सरकार बन्यो, 3 महिनापछि अर्को सरकार बन्यो। अहिले त 3 महिना पुगेको छैन, तर अहिले काम के बाँकी छ? प्रदेश सभा पनि छ, प्रदेशको राजधानी तोक्नु छ, प्रदेश प्रमुख तोक्नु छ, राष्ट्रिय सभाको चुनाव गर्नु छ, यत्रो धेरै काम भएको बेला चाहिँ किन ज्यादा बजारमा उत्तेजित ढंगबाट सरकार विरूद्ध राजीनामा गर भनिँदैछ भने, त्यति बेला सरकारमा जाने कुरा चाहिँ कंग्रेस थियो, 70मा कंग्रेस ठूलो पार्टी थियो, ऊ आरामले सबै प्रक्रिया पूरा गर्नलाई छोडिदिएर ऊ विभिन्न दलहरूसँग परामर्श गरी हिँड्दै थियो र आरामले सरकार 3 महिनापछि पनि सरकारमा कंग्रेस गयो। अहिले वाम गठबन्धन बाहिर छ, वाम गठबन्धन भनेको संसारमै वामपन्थीहरू प्रोपोगाण्डामा विश्वास गर्छन् र वामपन्थीहरू प्राय जसो हावामा अथवा भनौँ न विभिन्न खालको उत्तेजित भाषणहरूमा आक्रामक भाषणमा ज्यादा विश्वास गर्छन् र उनीहरू के चाहन्छन् अहिले पनि भने हामी सरकार बनाउँदैछौ भन्ने अनुभूति नगरिकन हामी प्रतिपक्षमै छौं भनेर यो सरकारको चाहिँ विरोध गर्नपर्ने यो सरकारलाई चाहिँ गाली गर्नुपर्नेमा उहाँहरू अलमल्लिरहनु भएको छ। म के अनुरोध गर्छु यो तपाईँको उज्यालो रेडियो नेटवर्कको यो संचार माध्यमबाट लोकप्रिय छ यो नेपालभरि सर्वत्र सुनिन्छ, म के अनुरोध गर्छु भने कम्तीमा सरकारपट्टि गाली गलोज गर्न छोडेर वाम गठबन्धन बनेर चुनावमा जानुभयो, आफ्नै आन्तरिक मजबूतीकरणका लागि र आन्तरिक मेलमिलापका लागि बढ़ी समय खर्च गर्नुहोस्। छिट्टो वाम गठबन्धनमा पार्टी एकतामा रूपान्तरण गर्नुहोस् र तपाईँहरू बहुमत देखाएर सरकारमा आइहाल्नुहोस्। जुन दिन प्रतिनिधि सभाले पूर्णता पाउँछ त्यो दिन यो सरकार भोलिपल्टै त्यही दिन राजीनामा गरिहाल्छ। त्यस पछाडि यसले आफूले गर्नुपर्ने संवैधानिक कामहरू जति सम्पन्न गरेपछि अथवा राष्ट्रिय सभाको चुनाव हुने बित्तिकै यो सरकारले औपचारिक रूपले राजीनामा गर्छ र यो बाहिरिन्छ।
त्यसो भने माघ 24 गते तपाईँले तोक्नु भएको छ राष्ट्रिय सभा चुनाव, राष्ट्रिय सभा चुनाव सकेको भोलिपल्टै त नहोला, त्यसको 4-5 दिनमै सरकार छोडिहाल्नुहुन्छ त?
हामी यसलाई के थाहा छ भने हामीले गर्नुपर्ने संवैधानिक कामहरू र दायित्वहरू अहिलेदेखि नै हामी अध्ययन गरिराखेका छौं, त्यो हेर्छौं। सम्भवतः मलाई लाग्छ राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएकै बेलुका हामी राजीनामा गर्छौं, हाम्रो प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्छ। र यदि त्यति बेला पनि केही असहज परिस्थिति देखियो भने एक दिन दुई दिन यहाँले भने जस्तो प्रतीक्षा गर्नुहुन्छ र त्यस पछाडि राजीनामा गर्नुहुन्छ। म तपाईँलाई बाहिर जे जे हल्ला चलेर टिका टिप्पणी ज्यादा भए पनि अहिलेका प्रधानमन्त्रीको बारेमा म थोरै मात्रै तपाईँलाई जानकारी गराउँछु। उहाँ संसदीय अभ्यासका बारेमा सायदै नेपालको प्रधानमन्त्रीहरू मध्येमा सबैभन्दा ज्यादा संसदीय पद्धति र प्रक्रियाका बारेमा अवलम्बन गर्ने मान्ने व्यक्तिमा उहाँ पर्नुहुन्छ। संसदमै पनि म भन्छु, संसदमा उहाँले 601 सांसदहरू म हेर्थे संसदमा बस्दा, सभामुखको अगाडि त्यो जुन संसदीय मर्यादा छ उहाँ प्रधानमन्त्री हुँदा पनि सभामुखप्रति झुकेर मात्रै आफ्नो सीट ग्रहण गर्नुहुन्थ्यो। एउटा पार्टीभित्रको म तपाईँलाई उदाहरण दिन्छु। एकपटक सुशील कोइराला प्रधानमन्त्री सभापति हुँदा उहाँको र सुशील कोइराला बीचको मनमुटाव भएर हामीले बैठक बहिष्कार गर्यौं। त्यति बेला उहाँले सुशील कोइरालाको विरूद्ध अभिव्यक्ति दिनुपर्ने स्थिति आयो, शेरबहादुर देउवाजीले नै अभिव्यक्ति दिनुपर्ने स्थिति आयो। आइसकेपछि उहाँले के भन्नुभयो भने म सभापतिले मनोनित गरेको केन्द्रीय सदस्यले उहाँले मेरो विश्वासमा मलाई मनोनित गर्नुभयो, त्यसैले उहाँप्रति विश्वासघात गर्ने हो भने म उहाँले मनोनित गरेको पदमा बसेर चाहिँ गर्न सक्दिनँ भन्नुभयो। त्यसो भए के गर्ने त, तपाईँले त बोल्नुपर्छ भनेर हामीले भने चाहिँ त्यसो भए म केन्द्रीय सदस्यबाट राजीनामा गर्छु भनेर उहाँले पार्टी कार्यालयमा सुशील कोइरालालाई राजीनामा प्रस्तुत गरेपछि मात्रै सुशील कोइरालाका क्रियाकलाप विरूद्धमा उहाँले अभिव्यक्ति दिन थाल्नुभयो। भनेको उहाँ संसदीय पद्धति र मर्यादामा अत्यन्तै गम्भीर हुनुहुन्छ, सचेत हुनुहुन्छ। त्यसो भएको हुनाले अहिले उहाँलाई राम्ररी अनुभव, उहाँ पहिलो प्रधानमन्त्री नै होइन चौथो प्रधानमन्त्री हो, त्यसैले अहिले उहाँले गर्नुपर्ने काम संविधानमा देख्नु भएको छ, सरकारमा देख्नु भएको छ। जुन काम उहाँले गर्नु भएन भने आउने सरकारको पनि नयाँ गठन हुने सरकारको पनि बाटो खुल्दैन। त्यसो भएको हुनाले बाहिर ज्यादा टिका टिप्पणी भइरहँदा पनि अलोकप्रिय जस्तो देखिरहँदाखेरि पनि उहाँले सरकारमा रहेर सरकारले गर्नुपर्ने सबै काम गर्नुभयो। जसरी यहाँले भन्नु माघ 24 गते किन लम्ब्याइयो त भन्ने कुरामा, निर्वाचन आयोगले त 25 गते मागेको थियो, यहाँलाई थाहा छ कि छैन, निर्वाचन आयोगले माघ 25 गरिदिनु पर्यो, हामी भ्याउँदैनौ भने
प्रारम्भिक प्रस्ताव थियो, त्यो बाहिर मिडियामै आएको
होइन, प्रारम्भिक थियो, हामीले त्यसलाई 26 बनाएनौ, 27 बनाएनौ, होइन, हामीले थप्न चाहेको भए सक्दैन, सरकारले विभिन्न सुविधाहरू दिन पुर्याउन सक्दैन, यस्तो अवस्था छ, प्रहरीले भ्याउँदैन, सेनाले भ्याउँदैन भन्थ्यो होला नि त। तर हामीले के भन्यौँ भने हामीले अझ अगाडि सारौं, जनतालाई एउटा सन्देश दिनुपर्छ कि यो सरकार लम्ब्याउन चाहँदैन भने हामीले माघ 24 गर्यौं। त्यसैले सरकारमा लामो समय बस्नुपर्छ, बस्न पाइन्छ भन्ने नै होइन, हामीसँग अंकगणितीय हिसाबले संसदमा सीट संख्या कम छ, होइन, हामी लगभग अहिले नेपालको टोटल संख्याको 1/4 मात्रै छौं, होइन, त्यसो भएको हुनाले 1/4 सीट संख्या बोकेर भनौँ अहिले 165 मध्येमा हामी 1/3 भनौँ, 1/3 संख्यामा छौं, 1/3 संख्यामा रहेकोले बहुमत पक्का पनि हुँदैन, हामीलाई थाहा छ। त्यसैले हामी सर्वसत्तावादी सोच जसरी वामपन्थीहरूले राख्छन् त्यस्तै सोचका साथ कंग्रेस अगाडि बढ़ेको छैन, हामी छिटोभन्दा छिटो सत्ताबाट बाहिरिन्छौं, तर हामीले गर्नुपर्ने काम पुर्याएर मात्रै गर्छौं।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी प्रदेशको अस्थायी राजधानी तोक्नमा भइरहेको ढिलाइ, दलीय सहमतिमै प्रदेश प्रमुख नियुक्तिको तयारी र राष्ट्रिय सभा चुनावका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ नेपाली कांग्रेसका नेता तथा वाणिज्य मन्त्री मीन विश्वकर्मा। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी प्रदेशको अस्थायी राजधानी तोक्नमा भइरहेको ढिलाइ, दलीय सहमतिमै प्रदेश प्रमुख नियुक्तिको तयारी र राष्ट्रिय सभा चुनावका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले दलीय सहमतिमै प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारीका विषयमा छलफल गर्यौं। अब हामी नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा हार बेहोर्नुको कारण र अबका योजनाका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ नेपाली कांग्रेसका नेता तथा वाणिज्य मन्त्री मीन विश्वकर्मा।
अघि तपाईँले कुरा गर्नुभयो, प्रधानमन्त्री जो अहिले तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री देउबा चारपटक प्रधानमन्त्री भन्नुभयो बीचमा। विगतका प्रधानमन्त्री कालमा उहाँ अलोकप्रिय पनि रहनुभयो, तर अहिले आएर छवि बदलिएको छ। निकै चुनौतीपूर्ण समयमा देउबाले राष्ट्रिय यो प्रतिनिधि सभाको चुनाव, प्रदेश सभाको चुनाव, स्थानीय तहको प्रदेश नम्बर 2 को चुनाव त निकै कठिन अवस्थामा उहाँले सम्पन्न गर्नुभयो। तर पार्टीले जुन हार बेहोर्यो यसका पछाडि देउबाको नेतृत्व कारक छ भनिन्छ। पार्टीभित्र अब यसलाई कसरी मिलाउने तयारी छ देउबाको?
मैले तपाईँलाई नेपालमा र नेपाली राजनीतिमा र विशेष गरेर नेपाली कंग्रेसको राजनीतिको कुरा गरे भने अत्यन्तै भावुक भएर भन्न मन लाग्छ कहिलेकाहीँ। नेपालमा 2 मानिसलाई राजनीतिक विश्लेषकहरूले अन्याय गरेका छन्। एउटा सुवर्ण शमशेरलाई, नेपालको सम्पूर्ण 7 सालको क्रान्तिको जिम्मा लिने सुवर्ण शमशेर, राणाहरूको सम्पूर्ण सम्पत्तिलाई राष्ट्रियकरण गर्नुहोस्, बीपी मबाट शुरू गर्नुहोस् भन्ने सुवर्ण शमशेर, 15 सालको चुनाव गर्दा 2/3 बहुमत ल्याइदिएर पनि प्रधानमन्त्री हुन नपाएका सुवर्ण शमशेरको आज कहीँ पनि चर्चा हुँदैन। र नेपाली राजनीतिमा हिजो कर्णाली पारीको देश नेपाल जस्तो लाग्दैन थियो। कर्णाली पारीका मानिसहरू बिहार भएर मात्रै काठमाडौँ आइपुग्थे। 52 सालमा उहाँ प्रधानमन्त्री भएपछि 19 महिनामा 22 पुल बनाएर पश्चिम नेपाललाई मुख्य नेपालसँग, मूल नेपालसँग जोड्ने देउबा, 17 सालमा बीपी कोइराला, 15 सालमा बीपी कोइरालाले प्रस्तावित गरेको बीपी राजमार्ग, गिरिजाप्रसाद किशुनजी लगायतका मानिसहरू पटक पटक प्रधानमन्त्री हुँदा नसकेको, 52 सालमा शेरबहादुर देउबाले त्यो बाटोको उद्घाटन गरेको देउबा, नेपालमा जातीय भेदभाव र छुवाछुतले आक्रान्त सुदूरपश्चिमका मानिसहरूको, दलितहरूको, हलियाको, कमैयाको पीड़ालाई बोध गरेर 52 सालमा दलित छात्रवृत्ति कार्यक्रम राखेको, 54 दलित विकास समिति खोलेको, 58 सालमा दलित आयोग र महिला आयोग बनाएको, 57 हलिया प्रथा मुक्त कमैया उन्मूलन गर्ने देउबा, होइन त्यसै साल 57 सालमा हलिया उन्मूलन गर्ने देउबा, महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार दिनुपर्छ भनेर राष्ट्रिय महिला आयोग सहित त्यो गठन गर्ने देउबा, आदिवासी जनजातिलाई समान अधिकार दिनुपर्छ भनेर भाषा संस्कृतिबाट शुरू गरौं भनेर 14 भाषामा समाचार सम्प्रेषण गर्ने देउबा त्यो बेला अलेखप्रिय भयो अरे।
तर मिन्जी, तपाईँले भनेका उहाँले उठाएका कदम निकै आवश्यक छन्। तर यो पार्टी नेतृत्वको
म आउँदैछु, मलाई 2 भनिसक्नु होला, म उहाँको पृष्ठ भन्दैछु। जब तपाईँले भने जस्तै गरी 59 साल असोज 18 गते होइन उहाँलाई अपदस्थ गरियो, अपदस्थ गरेको कारण पनि के हो भने त्यो बेला पार्टीभित्रबाट उहाँलाई, उहाँ प्रधानमन्त्री हुँदा मुलुकमा पहिलो पटक पार्टीकोबाट प्रस्तावित संसदीय दलको नेता र प्रधानमन्त्रीलाई 24 घण्टे चिठी थमाएर पार्टीको साधारण सदस्यबाट निष्कासन गरियो। यो त सत्य हो,
त्यति बेला बाहिर पनि आएको थियो।
निष्कासन गरियो, निष्कासन गरेपछि प्रधानमन्त्रीसँग के विकल्प हुन्छ? स्वाभाविक हिसाबले उहाँको पार्टीसँग उहाँले बहुमत पाउनु भएन। बहुमत नपाएपछि संविधानले दिएको अधिकारमा उहाँ मध्यावधिमा जानुभयो। मध्यावधिमा जाँदै गर्दा नेपालका 7 पार्टीले, तत्कालीन त्यति बेलाकै कंग्रेसै पनि, एमाले, राप्रपा 2 थियो, जनमोर्चा लगायतका 7 नेमकिपा 7 पार्टीले गरेर राजाका बिन्ती चढाए। राजाका के बिन्ती चढाए भने, महाराधिरा सरकार, यो प्रधानमन्त्रीले चुनाव गर्न सक्दैन, अहिले चुनाव स्थगित गरिदिनु पर्यो, कुनै हालतले चुनाव हुँदैन भने। देउबाजी कहाँ पनि उहाँ जानुभयो, ज्ञापन पत्र बुझाउन जानुभयो। कमल थापाजीहरू, सूर्यभार थापा त्यो बेला हुनुहुन्थ्यो, उहाँहरू दरबार पनि जानुभयो। उहाँहरूकै जगमा टेकेर देउबा एक्लै छ, 7 दलले मलाई भनिसकेपछि अब हान्दा हुन्छ भन्ने लागेर उहाँहरूको ब्याकअपमा राजाले असोज 18 निम्त्याएको, ल्याएको, घोषणा गरे। अब भन्नुहोस्, 2017 साल पुष 1 भाषण गर्दै गरेको बीपी कोइरालालाई गिरफ्तार गर्ने महेन्द्र र 2059 साल असोज 18 बालुवाटारमा बसेको प्रधानमन्त्री देउवालाई गिरफ्तार गर्ने ज्ञानेन्द्र एउटै हो. आज बीपी कोइरालाको जस्तो इतिहास उहाँको छ, तर हामी के भन्छौं, अलोकप्रिय भयो, यो भयो भन्छौं. त्यसैले नेपालको सामाजिक रूपान्तरणको इतिहासमा सबैमा उहाँ छ. अहिले पनि तपाईँले हेर्दै जानुभयो भने उहाँले जति जति बेला सत्ता सम्हाल्नुहुन्छ त्यो त्यो बेला नेपालको आदिवासी जनजाति दलित महिला मधेसी सबैलाई समेट्ने काम, यहाँलाई भनौँ प्रचण्ड प्रधानमन्त्री भन्दा दुई नम्बर प्रदेशमा चुनाव भएन, तर देउबाजी प्रधानमन्त्री भएपछि दुई नम्बर प्रदेशमा पनि चुनाव भयो, रक्तपात भएन, होइन आमसभा गर्न नसक्ने पार्टीले केही पनि केही सीट जितेर पनि आयो. त्यसकारण नेपालको सामाजिक एकताका लागि, नेपालको राष्ट्रिय एकताका लागि, नेपालको भौतिक विकासका लागि होइन वर्षौंदेखि हस्ताक्षर हुन नसकेको महाकाली सन्धिको कुरा गर्नुहोस् अथवा भारतसँगको सम्बन्धको कुरा गर्नुहोस् चीनसँगको सम्बन्धको कुरा गर्नुहोस् यी सबै कुरामा देउबाजीको सरकार सफल छ. तर यहाँ अहिले आइराखेको परिस्थितिमा पनि म भन्छु अस्तिको स्थानीय निर्वाचनमा कंग्रेस र नेकपा माओवादी केन्द्र मिलेको हो नि होइन त्यो मिलेको घोषणा गर्दाखेरि यहाँले हेर्नुभयो होला सामाजिक सञ्जालमा अनलाइन खबरहरूमा हेर्नुभयो होला देउबाले ऐतिहासिक घात गर्यो देउबाला पार्टीबाट निकाल्नुपर्छ भन्ने अभिव्यक्ति पनि आयो. त्यति बेला हामीले के भन्यौं चारवटा महानगरपालिका थियो तत्कालीन अवस्थामा वीरगंज र विराटनगर पछि थप्यो काठमाडौँ ललितपुर पोखरा र चितवन. हामीले समझदारी गर्दाखेरि के गर्यौं काठमाडौँ ललितपुर र पोखरामा हामीलाई समर्थन गर्ने चितवनमा हामीले उहाँहरूलाई समर्थन गर्ने 25% उहाँलाई समर्थन गर्ने त्यसमा पनि उपमेयर हाम्रो लिएर हेर्नु उपमेयर हाम्रो जितेको छ उहाँहरूको मेयर जित्न निकै गाह्रो पर्यो होइन पुनः मतदान भएपछि मात्रै जित्यो. अब त्यो बेला के भन्यो अब राष्ट्रिय चुनावमा जाँदाखेरि खबरदार काँग्रेस त यस्तो कमजोर छैन काँग्रेस कोहीसँग मिल्नु हुँदैन भन्ने नेताहरू नै अहिले देउबा आयोगे भन्दै हुनुहुन्छ. माओवादीलाई त कोही न कोहीसँग मिल्नु थियो उहाँहरूको प्रत्यक्षमा धरातल थिएन उहाँहरूको समानुपातिकमा भोट थियो तर प्रत्यक्ष जित्ने नकआउट गेममा उहाँहरू जित्ने सम्भावना थिएन त्यसैले उहाँहरू कि काँग्रेस कि एमालेसमा मिल्नु थियो.
तर मिन्स यहीँनिर मैले तपाईँ रोके त्यति बेला पहिलो स्थानीय तहको चुनावमा माओवादी केन्द्रसँग तपाईँले तालमेल गर्नुभयो राम्रै सिट ल्याउनुभयो जित्नु भयो तर त्यो बीचमा माओवादीलाई छोड्नुहुन्न माओवादीको आन्तरिक धरातललाई यो सहकारले राम्रो गरेको छ भनेर किन बुझ्नु भने एमालेसँग पार्टी एकता गर्नुभन्दा पहिले तपाईँले बुद्धि किन आएन.
होइन म त्यही पुगेका थिएँ त्यो पार्टीभित्र हामीले चाहिँ देउबाजी लगायत अब जो भनौँ न शेरबहादुर देउबा हाम्रो पक्ष होइन जो पार्टीभित्र सरकारमा थियौं हामी चाहिँ कसै न कसैलाई अथवा विशेष गरेर माओवादीलाई नै माओवादी अहिले 64 निर्वाचनमा जुन पोजिसन थियो 70 गुमाएपछि माओवादी छटपटिएको छ. यो छटपटिएको शक्तिलाई उसँग केही न केही शक्ति त छ केही एजेण्डा छ त्यो एजेण्डा काँग्रेसको एजेण्डा माओवादीको एजेण्डा र मधेसवादीको एजेण्डा मिल्थ्यो त्यसैले यो एजेण्डामा एकता गरौं भन्ने थियो हाम्रो चाहिँ पार्टीगत होइन कि एजेण्डागत एकता गरौं भनेर हामी शेरबहादुर देउवाले पहल पनि गर्नुभयो. तर पार्टीभित्र वरिष्ठ नेता लगायतका अरू नेताहरूले यो एकता आवश्यक छैन काँग्रेस एक्लै लड्नुपर्छ एक्लै जित्छ भनिसकेपछि उहाँहरूले हामीसँग मागेको प्रतिशतभन्दा ज्यादा प्रतिशत एमाले दिएको हो. हामीसँगको समझदारीमा त्यति प्रतिशत पनि दिनु पर्दैन थियो जुन प्रतिशत उहाँहरूले एमालेबाट पाउनुभयो. त्यस पछाडि हामी कहाँ ढिलो भइसकेपछि उहाँहरूले रातारात समानान्तर ढंगले उता पनि छलफल गरिरहनु भएको थियो उहाँहरू जानुभयो. अब भन्नुहोस् पहिलो दोस्रो र तेस्रो थियौं हामी होइन अब दोस्रो र तेस्रो मिलिसकेपछि पहिलो त स्वाभाविक हिसाबले दोस्रो हुन्छ होइन प्राकृतिक नियमै हो गणितीय नियमै हो. त्यसैले उहाँहरू दोस्रो र तेस्रो मिल्नुभयो पहिलो बन्नुभयो अहिले पनि मिलिसकिहाल्नु भएको त छैन. त्यसैले यो बारेमा सर्वत्र जसरी सभापतिको आलोचना भएको छ म चाहिँ के आग्रह गर्छु भने साइज अनुसारको श्रेय लिउँ साइज अनुसारको दोष लिउँ. सभापति देउवाले पार्टी जसरी सञ्चालन गर्नुपर्थ्यो त्यो सन्तोषजनक अहिले पनि छैन होइन त्यसमा उहाँले जिम्मेवारी लिनुपर्छ. पार्टीले जे जे गर्नुपर्थ्यो त्यसलाई गर्न दियौं कि दिएनौं सँगसँगै बसेका अरू नेताहरूले पनि त्यसलाई चाहिँ अनुभूति गर्नुपर्छ र समग्रमा अब पार्टी हार्यो भनेर चिच्याएर झन यसलाई छरपष्ट बनाउनु भन्दा पनि पार्टी हारेको छैन हामीले संख्या मात्रै हारेका छौं. अब पार्टीलाई थप व्यवस्थित गरौं पार्टीलाई थप मजबूत गरौं थप पार्टी सशक्त बनाऊ पार्टी निर्माण गरौं र हामीले गुमाएको शक्ति पुनप्राप्तिका लागि अगाडि बढ़नुको आवश्यकता छ. अहिले व्यक्तिको टीका टिप्पणी गरेर जानुभन्दा पनि पार्टीले आत्मसमीक्षा गरेर अगाडि जानु आवश्यक छ.
तर यो बीचमा रामचन्द्र पौडेल पक्ष र उहाँहरू निकटकै युवा नेताहरू निकै आक्रामक अवस्थामा देखिनु भएको छ भनेको पार्टी सभापतिको राजीनामा हुनुपर्छ नभए समीक्षात्मक ढंगबाट तत्काल केन्द्रीय अधिवेशन बोलाएर छलफल गर्नुपर्छ भन्नुभएको छ तर देउबाज्यूले अझै बोलाउनु भएको छैन. कारण के छ यो बीचमा तपाईँहरू एक त आन्तरिक गुटमा पनि समस्या छ अनि चुनावपछि प्रतिपक्षका नाताले तपाईँहरू कसरी रोल प्ले गर्ने त.
पहिलो कुरा चाहिँ सम्मान्य प्रधानमन्त्री पार्टी सभापतिले तत्कालै बैठक बोलाइदिनु भएको भए नि हुन्थ्यो होइन 21 पछि लगतै ल पार्टी हार्दै गयो ल तुरन्त बैठक बसौँ भन्नुभएको भए हुन्थ्यो। 25-26 लिएर मंगिरको मसान्तसम्ममा 5-7 दिन बैठक बसेको भए त्यो बेला अलिकति समय थियो। त्यस पछिल्ला दिनहरूमा चाहिँ राष्ट्रिय सभाको निर्वाचन, प्रदेश प्रमुख तोक्ने, सर्वदलीय चाहिँ सहमति जुटाउने आदि विषयले गर्दा सभापति त्यहाँ अल्मलिनुपर्ने, उहाँ प्रधानमन्त्री पनि हुनुभएको हुनाले र केही केन्द्रीय सदस्यहरू जिम्मेवार नेताहरू मन्त्री परिषदमा नै हुनुभएको हुनाले हुँदा त्यता अल्मलिनुपर्ने हुँदा केन्द्रीय समितिको बैठक पहिलेको जस्तो सामान्य केन्द्रीय समितिको बैठक अब हुँदैन। अबको केन्द्रीय समितिको बैठकले पार्टीको हारको समीक्षा गर्छ, पार्टी निर्माणका आधार र योजनाहरू तय गर्छ। सँगसँगै हामीले लामो समयदेखि महासमितिको बैठक बस्न सकेका छैनौं, महासमितिको बैठकको तयारी गर्छ र पार्टीलाई नयाँ ढंगबाट लैजानका लागि अब गुनासो मात्रै होइन समाधानका योजना पनि प्रस्तुत गर्नुपर्ने भएको हुनाले यो बैठक छोटो समयमा सकिँदैन। यो बैठक कम्तीमा पनि एक हप्ता बस्छ। एक हप्ता बैठक बस्नका लागि प्रधानमन्त्रीज्यूको अन्य व्यस्तता चाहिँ सम्पन्न भइसकेको हुनुपर्छ। त्यसो भएको हुनाले राष्ट्रिय सभाको निर्वाचन माघ 24 गते छ, त्योभन्दा अगाडि प्रदेश प्रमुखको नियुक्ति हुन बित्तिकै प्रदेशको अस्थायी राजधानी तोकियो भने अब हामी फुर्सदिला हुन्छौं। त्यस पछाडि हामीसँग हप्ता 10 दिन समय बैठकका लागि छुट्याउन अनुकूल हुन्छ, सम्भव हुन्छ र त्यो बैठक छुट्याएर उसको समय छुट्याएर प्रधानमन्त्रीजीले सभापतिजीले चाहिँ बैठक बोलाउनुहुन्छ भन्ने हामीलाई विश्वास छ, त्यही छलफल भइराखेको छ। अब जहाँसम्म अरू समूह पनि पार्टीभित्रका विभिन्न समूहहरू छन् भन्ने कुरा चाहिँ यो चाहिँ स्वाभाविक पनि हो। मूल बैठक नबसिसकेपछि होइन छटपटिएको मनले मन परेका साथीहरूसित गएर चिया खाने, कफी खाने, चिया कफी खाँदा खाँदै आफ्ना असन्तुष्टिहरू व्यक्त गर्ने, एउटाको असन्तुष्टिमा अर्कोले थपिदिने, सबै थप्दै थप्दै जाँदा दुई, एकबाट दुई, दुईबाट चार, चारबाट छ, आठ, दसजना मिलेपछि बाहिर न्युज आउँदाखेरि गुटको बैठक बस्यो भन्ने खालको सन्देश जुन आएको छ, म चाहिँ के विनम्र अनुरोध गर्छु भने युवाको नाममा जोस मात्रैले काम गर्दैन, जोसमा थोरै होस पनि मिसाउनु पर्ने हुन्छ। अहिले पार्टी चाहिँ आवेगले होइन विवेकले चल्नुपर्छ पनि भनिराखेका छौं हामी। यति यो अहिले चाहिँ कसैलाई व्यक्तिप्रति लाञ्छना लगाएर व्यक्तिको चाहिँ बर्खास्ती गरेर वा व्यक्तिलाई अपदस्थ गरेर वा व्यक्तिलाई पार्टीभित्र कारवाही गरेर होइन विभिन्न ठाउँबाट कारवाहीको पनि मागहरू आइराखेको छ जिल्ला जिल्लामा, त्यस्तो पनि होइन। अहिले हामी के कारणले हार्यौं भनेर राम्ररी थाहा छ, दोस्रो र तेस्रो पार्टी मिले हामी हार्यौं। दोस्रो कारण के भयो, हामीले आफूलाई अलिकति उच्च स्तरमा व्यवस्थित गर्न सकेनौं, उच्च स्तरको व्यवस्थित भन्छु म, हाम्रो एजेण्डालाई जनस्तरसम्म पुर्याउनै सकेनौं पहिलो कुरा। दोस्रो कुरा, हामीले जुन एजेण्डा तयार गर्नुपर्थ्यो हामीसँग प्रचार समिति बनाएका थियौं, प्रचार समितिमा रहेका जम्मै साथीहरू चुनाव लड्ने हुनुभयो, प्रचार प्रसार समितिमा बस्ने साथीहरू आफ्नो सीटमा मात्रै सीमित हुने, एजेण्डा बनाउने कि जनताका घर दैलोमा जाने, उहाँहरू फस्नुभयो। त्यसकारण परिस्थितिले वा प्राविधिक हिसाबले हामीले हाम्रा मुद्दाहरूलाई जनताका सामान्य पुर्याउन सकेनौं।
अन्तिममा अब तराईमा शीतलहर र चिसोले धेरै मानिसको ज्यान गइरहेको छ, सरकारले यता किन आँखा लगाउन सकेन?
जुन दिन सप्तरीमा एकजनाको ज्यान गयो र भोलिपल्ट तीनजनाको ज्यान गयो, जाजरकोटमा पहिलो दिन तीनजनाको ज्यान गयो, सरकारले तत्कालै बैठक बसेर 22 करोड़ रूपियाँ निकासा गरेर तराईका जिल्लाहरू र पहाड़का अत्यन्तै विकट जिल्लाहरूमा कमल बाँड्नका लागि, दाउरा बाँड्नका लागि, खाद्यान्न बाँड्नका लागि र न्यानो कपड़ा बालबालिकालाई बाँड्नका लागि आकस्मिक रूपले 22 करोड़ निकासा गर्यो र आवश्यकता परे फेरि पनि माग गर्नुहोला भन्ने निर्देशनका साथ यही सरकार होला सायद धेरै वर्ष पछाडि बाढ़ी पीड़ितका लागि तत्काल चित्तबुद्ध राहत निकासा गर्ने, यही सरकार होला चिसोले कठाङ्ग्रिएका जनतालाई तत्कालै राहत दिनका लागि तुरन्तै निर्णय गर्ने पनि सायद मलाई लाग्छ लामो धेरै वर्षपछि यही सरकार होला।
तर रोकिन पर्थ्यो, ज्यान जाने क्रम रोकिएन, कम्तीमा यसले त सरकारले बजेट त छुट्यायो तर त्यो कारण गर्न अलिकति पछाडि परेको
होइन। यहाँले देख्नु भएको छ नेपालको भौगोलिक बनोट त्यति सजिलो छैन, हामीले भूकम्प आउने बित्तिकै हेलिकप्टर बस्ने ठाउँ पनि नभएका ठाउँहरूमा हामीले त्रिपाल झार्दा, चामलका बोरा झार्दा, हेलिकप्टरबाट चामलका बोरा झार्न सकिँदैन, त्यो बोकेरै पुर्याउनु पर्थ्यो, त्रिपाल झार्यौं होइन, टेन्टहरू विभिन्न क्याम्पहरू बसाल्न सक्ने ठाउँहरू पनि रहेन, त्यसैले भूकम्प आउन बित्तिकै नै हामीले तत्काल राहत पुर्याउन सकेनौं। अर्को बाढ़ी पहिरो आउँदाखेरि पनि हामीले तत्कालले कतिपय ठाउँ विकटहरूमा त्यो पुर्याउन सकेनौं। अहिले पनि तपाईँ भन्नु जाजरकोटकै कुरामा हामीले विनियोजन गरेको रकम सीडीओले लिएर जाँदाखेरि पनि हिँडेरै जाँदा पनि 7 दिन लाग्ने ठाउँ छ, 7 दिन नभने 3 दिन छ, अस्पतालमा औषधि पुर्याउँदा नपुर्याउँदै औषधि मर्छन् नि, यहाँ क्याबिनेट डिसिजन गर्न बित्तिकै भगवान्का पाला जस्तो फ्याट्टै त्यहाँ बिरामी मान्छे निको त हुँदैन होइन।
हेलिकप्टरको प्रयोग गर्न सक्थ्यो सरकारले, सबै शक्ति सदुपयोग गर्न सक्थ्यो, त्यहाँ किन चुकेको
होइन? हेलिकप्टरको गरिराखेको छ होइन, तर अहिले जुन हामीले विनियोजन गर्यौं, रकम विनियोजन गर्यौं, यसको प्रक्रियागत ढंगबाट स्थानीय जस्तो दुर्गम ठाउँमा जाजरकोटमा होइन बझाङमा कालीकोटमा ती जिल्लाहरूमा त मलाई लाग्छ यहाँले भने यस्तै हेलिकप्टर प्रयोग गरेर हुन्छ वा के साधन प्रयोग गरेर हुन्छ, तत्काल मानवीय उद्धार गर्नुपर्छ, त्यहाँ राहत पुर्याउनुपर्छ भन्ने सरकारको नीति छ। काहीँ केही त्रुटि भएको भए तपाईँहरू जस्तै संचारकर्मी साथीहरूको यो जिज्ञासाको आधारमा हामी सूचनाको रूपमा लिन्छौं र सुधार पनि गर्छौं।
तराईमा चाहिँ के हुन्छ? तराईमा इभन अहिले पनि एक दुईजनाको दुई तीनजनाको ज्यान दिनौ गइरहेको छ, कसरी रोक्ने?
गरिबीको यो गरिबी नै हो सबभन्दा ठूलो कारण त हेर्नुहोस् होइन, तराईमा तराईको आफ्नै संस्कार संस्कृति र पद्धतिका कारणले तराईमा जम्मै दुई महिना मात्रै जाडो हुन्छ, दस महिना गर्मी हुन्छ। त्यसो भएको हुनाले उहाँहरू जाडोको लुगा किन्नुहुन्न, पैसा भएर पनि किन्दैनन्, अनि उहाँहरू दुई महिना अत्यन्तै कठाङ्ग्रिएर बिजोग देखाएर बस्ने र त्यस पछाडि मात्रै लुगा फाटोहरू, अब गर्मी लागिहाल्छ लुगा नचाहिने हुनाले उहाँहरू लुगा किन्नेपट्टि मधेसका मानिसहरूको ध्यान हुन्न। त्यसैले अहिले तराईमा जुन पीड़ा देखिराखेको छ त्यसलाई सरकारले तुरन्तै सामूहिक रूपले उहाँहरूलाई घरहरू न्यानोस् भन्नका लागि हरेक घरहरूको दुईटा चाडा घरहरूको बीचमा ठूलो रूपमा चाहिँ मुढाहरू आगोहरू बालिदिने सरकारले दाउरा पनि बाँडिराखेको छ, सँगसँगै जहाँ खाद्यान्न अभाव छ त्यहाँ खाद्यान्न नै पुर्याइराखेको छ। तथापि भने जस्तो हुन नसकेको चाहिँ यो हाम्रो नेपालको सामाजिक बसाई रहनसहन र भू बनौटको पनि कारण हो। त्यो कारणका बावजुद पनि सरकार जति भइराखेको छ त्यो पनि चित्तबुद्ध छैन नै सर्वत्र आइराखेको छ, हामी थप प्रयास गर्छौं।
हस्, यो महत्वपूर्ण समयका लागि धन्यवाद मिनजी।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेसका नेता तथा वाणिज्य मन्त्री मीन विश्वकर्मा। प्रदेशको अस्थायी राजधानी तोक्नमा भइरहेको ढिलाइ, दलीय सहमतिमै प्रदेश प्रमुख नियुक्तिको तयारी र राष्ट्रिय सभा चुनावका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ फेरि आउनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।